اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج انشاءاللہ ہم سورہ نحل شروع کریں گے. یہ 16ویں سورت ہے اور 14واں پارہ چل رہا ہے. نحل کے معنی شہد کی مکھی، ہنی بی جس کو بولتے ہیں، اور اس کا ذکر آگے آ رہا ہے تو شاید اس وجہ سے اس کا ٹائٹل نحل رکھا گیا. اعوذ باللہ من الشیطان الرجیم، یعنی میں پناہ مانگتا ہوں، پروٹیکشن مانگتا ہوں اللہ تعالیٰ کی شیطان سے جو دھتکارا گیا ہے. بسم اللہ الرحمن الرحیم، اور اللہ کے نام سے شروع کرتا ہوں جو فائدہ پہنچانے والے، ترس کھانے والے ہیں. تو لہٰذا اب جو آگے ہم پڑھیں گے انشاءاللہ اس میں ہم کو فائدہ ہوگا، کیونکہ اللہ تعالیٰ ہم پر ترس کھا کے اپنی ہدایت ہمارے ہم کو جو ہے پہنچا رہے ہیں. آتا امر اللہ فلا تستعجلوہ، اللہ تعالیٰ کا حکم آ کر رہے گا تو اس میں جلدی مت کرو. اب یہاں حکم کے معنی اکثر تفاسیر میں یہ آئے ہیں کہ اللہ تعالیٰ کا عذاب کا حکم آئے گا یا قیامت کا حکم آئے گا. اب آپ جو تبلیغ کر رہے ہیں رسول اللہ صلی اللہ علیہ وسلم، اور اس میں ان آپ کے دشمن جو ستا رہے ہیں نہیں مان رہے ہیں، تو انشاءاللہ اللہ تعالیٰ کا حکم آئے گا، ان پہ عذاب آئے گا یا ان پہ جو ہے قیامت آئے گی، تو آپ اس میں جلدی مت کیجئے. سبحانہ و تعالیٰ اما یشرکون، یہ پیس کو اچھی طرح سمجھنا ہے. سبحانہ و تعالیٰ اما یشرکون، وہ پاک ہے، بلند ہے، اونچا ہے ان چیزوں سے جو اس کی ذات و صفات میں یہ لوگ شریک کرتے ہیں. تو تھوڑا سا ٹائم اس پہ لینا کیونکہ یہ بہت اہم چیز ہے. دیکھیں، کسی کی بھی ذات ہوتی اور صفات ہوتے. ذات کیا ہوتی؟ جیسا میرا ایک نام ہے، میرے ذات کا ایک نام ہے، ویسے اللہ تعالیٰ کی ذات ہے. اللہ تعالیٰ کی ذات کا نام کیا ہے؟ اللہ. اور پھر اس میں صفات ہوتی. اب صفات کیا بولتے ہیں؟ جس سے کسی کو پہچان سکے، کوالٹیز، ایٹریبیوٹس، جس سے پہچان سکے. جیسا کوئی صاحب آپ کو بولے کہ صاحب میں وہ عبداللہ صاحب سے ملنا چاہ رہا ہوں، تو بولے آپ فلانی دکان پہ، ایبٹس پہ چلے جائیے، آپ وہاں 5-6 لوگ رہیں گے، دیکھیے وہ سب میں لامبے ہیں، گورے ہیں، ناک اونچی ہے، ذرا باتونی بہت زیادہ ہے، تو آپ کو معلوم ہی نہیں عبداللہ صاحب کون ہے. تو اب یہ تمام چیزیں آپ غور کر کے بولے ہاں یہی صاحب ہوں گے. تو صفات سے پہچان، تو اللہ تعالیٰ کو ہم ذات سے پہچاننا مشکل ہے. صفات سے پہچاننا اللہ تعالیٰ کی، کہ خالق ہیں، غفور ہیں، رحیم ہیں، کریم ہیں، جبار ہیں، یہ تمام چیزوں کے معنی سمجھ کے. تو اب سبحان کا مطلب کیا ہوتا؟ سبحان کا مطلب یہ ہوتا، سبحان ذات کے لیے ہے اور تعالی صفات کے لیے ہے، جو مجھے جو سمجھ میں آیا. یعنی سبحان کا مطلب یہ ہے کہ اللہ تعالیٰ کی ذات میں کوئی اور چیز ملی بھی نہیں ہے. وہ ہر نقص سے، ہر شارٹ کمنگ سے، ہر ڈیفیکٹ سے پاک ہیں ذاتی طور پہ. اب اس کی تفسیر آپ قرآن سے ہی لیجئے، لم یلد ولم یولد ولم یکن لہ کفوان احد، نہ کسی نے ان کو جنا ہے، نہ وہ جنے گئے ہیں، اور ان کے ویسا کوئی ہے ہی نہیں. بھیا آپ ہم ہیں، والدین ہم کو جنے ہیں، ہماری اولاد ہے، ہم اپنی اولاد کو جنے ہیں، تو ہماری ذات اللہ تعالیٰ کی ذات سے بالکل الگ ہے. ہم جنے ہوئے ہیں، ہم جننے کے جو قابل ہیں، لیکن اللہ تعالیٰ نہ کوئی ان کو جنا ہے، نہ وہ کسی کو جنتے ہیں. تو اللہ تعالیٰ کی اولاد وغیرہ کچھ بھی نہیں ہے، یہ پاکی ہے. جیسا عیسیٰ علیہ السلام کو نعوذ باللہ سن آف گاڈ ایسا بولتے ہیں، یہ بات غلط ہے، کیونکہ جو بیٹا ہوتا ہے وہ ماں باپ کے نطفے سے بنتا ہے، تو بیٹا ماں باپ کے جسم کا حصہ بن جاتا. ہم خود اپنے ماں باپ کے جسم کے حصے ہیں. تو اللہ تعالیٰ کی ذات پاک ہے. اب ذات کی بات سمجھ میں آ گئی. تعالیٰ کا مطلب اعلیٰ، بلند. اب یہ صفات کے لحاظ سے اگر آپ دیکھیں تو علم آپ میں بھی ہے، علم اللہ تعالیٰ میں بھی ہے، حکمت وزڈم آپ میں بھی ہے، وزڈم اللہ تعالیٰ میں بھی ہے، خلقت آپ بھی کرتے، تھوڑا بہت پروپورشنیٹ کرتے بعض چیزوں کو، اللہ تعالیٰ بھی خلقت کرتے. تو یہ صفات میں بہت سی ایسی چیزیں ہیں جو اللہ تعالیٰ، رحم آپ بھی کرتے، رحمان اللہ تعالیٰ بھی ہے. اب یہ دیکھنا ہے کہ جو علم اللہ تعالیٰ کے پاس ہے وہ تمام لوگوں کے علم سے اونچا ہے. تعالی، اللہ تمام لوگوں کے علم سے اونچا ہے. اچھا، آپ کا میرا جو علم ہے، حکمت ہے، رحم ہے، وہ ہے، وہ اللہ تعالیٰ کی دیوی ہے. اور اللہ تعالیٰ کا جو علم ہے، حکمت ہے، رحمت وغیرہ ہے، وہ اللہ تعالیٰ کی ذاتی صفت ہے. کسی کی دی ہوئی صفت نہیں ہے. تو یہ بات ہمارے ذہن میں, دیکھیں شرک سے پاک ہونا ہے. اصل مشرک کو تو دوزخ بتا دی گئی ہے, سورہ مائدہ کی 48 اور 116 آیت میں بات آ گئی کہ شرک کے علاوہ اگر اللہ تعالیٰ چاہے تو کوئی بھی گناہ معاف کر سکتے ہیں اور شرک کے گناہ کو معاف نہیں کریں گے. تو شرک کیا ہے؟ یہی شرک ہے. اب معلوم ہوا کہ ذات میں کوئی ملاوٹ نہیں ہے, پیور ہیں بالکل, نو ڈیفیکٹ, نو شارٹ کمنگ, نو نقص. پھر صفات کی حد تک معلوم ہوا کہ مخلوق کی جتنی صفات ہیں وہ اللہ تعالیٰ کی دی ہوئی صفات ہیں, اور اللہ تعالیٰ کی جو صفات ہیں وہ سب میں بلند ہے. کوئی بھی صفت آپ لے لیجئے, علم کا لے لیجئے, آپ پورے انسانوں کا علم ملائے تو اللہ تعالیٰ کا علم اس سے اونچا ہوگا, کیونکہ انہی کا دیا ہوا علم ہے. وَلَا يُحِيطُونَ بِشَيْءٍ مِنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ, یعنی جو وہ علم چاہتے ہیں وہی ہم حاصل کر سکتے ہیں, اسے ہٹ کے ہم علم حاصل نہیں کر سکتے. اب یہ جو شرک کرتے ہیں اس سے یہ بلند. اچھا اب تھوڑی سی بات اور آگے بڑھے. دیکھیے اقتدار, الہ کی بات آ رہی ہے, الہ کون ہے؟ سپریم اتھارٹی, آگے ہم دیکھیں گے. تو اللہ تعالیٰ کی اتھارٹی میں کسی کو شریک نہیں ہے, کوئی شریک نہیں ہے. اللہ تعالیٰ کی ذات میں کوئی شریک نہیں ہے, اللہ تعالیٰ کی صفات میں کوئی شریک نہیں ہے. صفت دی ہوئی ہے, شریک نہیں ہے, کیونکہ وہ رزاق ہیں تو ہم بھی رزاق ہیں, نہیں ہم رزاق نہیں ہیں, ان کا دیا ہوا رزق جو ہے ہم کو ملتا ہے. اب آپ کے ہاتھ میں دیا, آپ کسی اور کو دے دیے, خیر الرازقین بولے تو آپ سمجھے کہ بھائی آپ رزاق ہیں, ویسا نہیں ہے. صفت میں کسی کو شریک نہیں کرنا ہے, احکامات میں کسی کو شریک نہیں کرنا ہے. اللہ تعالیٰ کے احکامات قرآن میں صاف ہیں, اس میں اطیع اللہ اطیع رسول صلی اللہ علیہ وسلم ہے. تو آپ قرآن اور حدیث پہ عمل کریں گے, باقی احکامات کو آپ چیک کریں گے, قرآن اور حدیث کے تابع ہیں تو عمل کریں گے, نہیں تو عمل نہیں کریں گے. تو احکامات میں کسی قرآن اور حدیث کے خلاف کسی کے حکم کو دین کے نام پہ عمل کرنا شرک ہوگا. عزت اتنی نہیں کریں گے جتنی اللہ تعالیٰ کی عزت ہوتی ہے, کسی کی عزت اتنی نہیں ہوگی. سجدہ اللہ تعالیٰ کے سامنے ہوتا ہے, سجدہ اور کسی کے سامنے نہیں ہوتا. ہاتھ بن کے اللہ تعالیٰ کے سامنے کھڑے رہتے ہیں, ہاتھ بن کے کسی اور کے سامنے نہیں کھڑے. قاعدے میں اللہ تعالیٰ کے سامنے بیٹھتے ہیں, قاعدے میں کسی اور کے سامنے نہیں بیٹھے. یہ عزت ہوگی. اور محبت بھائی, کیونکہ ہر چیز دی ہوئی آپ ہی کی ہے, محبت اللہ سے بڑھ کے کسی اور کی محبت نہ ہو. یہ کیفیت پیدا ہو تو پھر قرآن کا اثر سمجھے ہونا شروع ہوتا. اس کے بعد میں فرما رہے ہیں کہ دوسری آیت میں یونزل الملائکتی بی روحی من امرہی علی من یشاء من عبادہی ان انذروا انہ لا الہ الا انا فاتقونی. تو پھر وہ ملائکہ کے ساتھ, فرشتوں کے ساتھ روح کو یعنی جبریل علیہ السلام کو بھیجتا ہے, اپنا حکم دے کر اپنے بندوں میں سے جس پہ چاہے. کیا حکم دے کر؟ کہ چوکن نہ کرو لوگوں کے کہ سوائے اللہ کے اور کوئی الہ, کوئی اتھارٹی نہیں ہے, لہذا مجھے سے ڈرو, اللہ تعالیٰ ہی سے ڈرو, ڈر کے جو ہے گناہوں سے بچو اور نیک عمل کرو, یہ حکم دیتا ہے. اب یہ دیکھیے ملائکہ کیا ہیں؟ فرشتے ہیں, انچارجز آف انرجیز ہیں, جو معلوم ہوا سورہ رعد میں پڑھے ہم. رعد ایک فرشتہ ہے, برق ایک فرشتہ ہے, تو الیکٹریکل انرجی, ساؤنڈ انرجی, یہ تمام چیزیں ان کے انچارج. پہاڑوں کے فرشتے ہیں. یہ دیکھیں کہ طائف میں جب رسول اللہ صلی اللہ علیہ وسلم سے بدتمیزی کیے تو پہاڑ پہ جو فرشتے, پہاڑوں پہ جو منعقد ہیں, اللہ تعالیٰ نے ان کو بھیجا, بولا کہ جو حکم دیتے ہیں عمل کرو اس پہ. تو وہ فرشتے بولے کہ اگر آپ حکم دیں تو میں, ہم جو ہے ان کو دو وادیوں کے, پہاڑوں کے بیچ میں کچل کے رکھ دوں اس میں. تو بولے نہیں, کسے معلوم یہاں سے, میں تو رحمت بنا کے بھیجا گیا ہوں, کسے معلوم ہے یہاں سے کچھ ایسے لوگ نکلیں گے جن کو اسلام, جن سے مدد ملے گی. لہٰذا خالد بن ولید رضی اللہ تعالیٰ عنہ وہیں کے. تو یہ معلوم ہوا کہ موت کے فرشتے ہوتے ہیں, فرشتوں کے ساتھ روح کو بھیجتے ہیں. روح کو کیسا ڈیفائن کریں گے آپ؟ یہ دیکھیں سورہ خدر میں ہم پڑھ لیے ملائکہ اور روح آتے ہیں. ملائکہ کا جو لفظ ہے مونس ہے, فیمینائن ہے, اور روح کا جو لفظ ہے میسکولائن ہے. یہ دو الگ اینٹیٹیز ہیں, دو الگ چیزیں ہیں. اب یہاں بعض علماء بولے کہ ملائکہ کے ساتھ ہم روح یعنی قرآن کو بھیجتے ہیں. ارے کیسی بات ہے, اللہ تعالیٰ یونزل الملائکۃ بالقرآن بول سکتے تھے نا, چپ کنفیوز کرنے کے واسطے روح کا ہی کو بولے, پھر سیدھا بول سکتے تھے. دیکھیے بعض جگہ پہ تفاسیر میں آیا, یہاں اب آگے بات آئے گی, یہاں اللہ کا مطلب الہ ہے, تو پھر اللہ تعالیٰ الہ کیوں نہیں رکھے؟ आप अपना मकसद समझाने के वास्ते अल्लाह का मतलब इलाह है बोल दिए या रूह का मतलब कुरान है बोले। सूरह बकरा की 97 आयत में जो है रूह को जिब्रील अलैहि सलाम कहा गया, फिर ये वहां कहा गया है कि आपके कल्ब पे जिब्रील अलैहि सलाम कुरान नाजिल करते हैं, फिर जिब्रील अलैहि सलाम को रूहुल खुद्दूस कहा गया है, रूहुल अमीन कहा गया है। तो एक प्रॉपर नाउन हो गया है, रूह जो है जिब्रील अलैहि सलाम है। ये बात तो मलाइका के साथ जिब्रील अलैहि सलाम आते, क़यामत के दिन भी आएंगे वो। तो रूह एक ऐसी ताकत, ऐसी कुव्वत है जो अच्छे अहकामात हमेशा लेके आए। तो अब ये मलाइका के साथ ये रूह आती है, जिब्रील अलैहि सलाम आते हैं अल्लाह ताला के हुक्म से अपने जिस बंदे पे वो चाहते हैं, जैसे नबियों पैगंबरों पे जो वही आती है उनका सिलेक्शन है, वो जिस पे चाहते हैं उस पे वही नाजिल करते हैं। भाई मदीने में यहूदी आके बस गए थे, आखिरी नबी के जो है इंतजार में बस गए थे, वो समझ रहे थे कि उनके सिलसिले से बनी इसराइल से जो है कोई आएंगे, बनी इस्माइल से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आएंगे। उनके नहीं मानने की एक वजह जो थी यही थी कि हम जिसको चाहते थे हमारी औलाद में से नबी बने, तो अल्लाह ताला जिस पे चाहते हैं नबूवत नाजिल करते हैं। तो ये बात साबित हो गई कि वो जिस पे चाहते हैं। और क्या क्या वही लेके आते हैं बुनियादी तौर पे, कि चौकन्ना करो कि अन्नहु ला इलाहा इल्ला अना, कि मेरे अलावा और कोई इलाहा नहीं है और कोई अथॉरिटी नहीं है। अब ये अथॉरिटी कैसा बोल रहा हूं मैं, भाई आपको क्या राइट है कि आप कुरान के किसी वर्ड का ट्रांसलेशन ऐसा कर देना। मैं कुरान से कर रहा हूं, सूरह कसस की 38 आयत है, फिरौन बोलता है कि इलाहन गैरी, मेरे अलावा कोई और इलाहा नहीं है। और फिर सूरह नाजियात में बात आई है, फिरौन बोलता है कि रब्बकुमुल आला, मैं तुम्हारा सबसे बड़ा पालने वाला मालिक हूं। लेकिन फिर सूरह आराफ की 127 में आया है कि फिरौन के साथी बोलते कि क्या आप ये मूसा अलैहिस्सलाम और उनके साथियों को छोड़ देंगे कि ये आपको और आपके आलिहा तक, आपके खुदाओं को छोड़ दे। तो कुरान से साबित हो रहा है कि फिरौन खुद दूसरों की पूजा करता था, बुतों की, चांद सितारों की, सूरज की, फिरौन खुद करता था। तो ये जो इलाहन गैरी वो बोला कि मेरे अलावा कोई अथॉरिटी नहीं है यहां, मैं आई एम द किंग ऑफ द प्लेस। ये बात समझना है, हम समझे ही नहीं इलाह का मतलब कुरान से, हम अपना जहन लड़ा के इलाह का मतलब जो है कुछ कर दिए, महबूद बोले, महबूद भी बात सही है, इलाह का मतलब ये हो रहा है कि अथॉरिटी। फिरौन के मुंह से जो बोलने लगवाया जा रहा है कि एज द किंग आई एम द अथॉरिटी ऑफ इजिप्ट, मिस्र का बादशाह हूं मैं इलाह हूं, मैं अथॉरिटी हूं, और बादशाह होने की हैसियत से मैं मालिक हूं, मैं पालने वाला हूं, रब्बकुमुल आला। हालांकि फिरौन खुद दूसरों की पूजा पाठ करता था, दूसरों को खुदा मानता था। तो मालूम हुआ कि अल्लाह ताला का हुक्म ये आता है नबियों पे और रसूलों पे कि अल्लाह के अलावा कोई अथॉरिटी नहीं है, जो मुकाम अल्लाह ताला को दिया जाए वो मुकाम ना दे, और लिहाजा मुझे से डरो। डरने का मतलब क्या है, डर कर जो है गुनाह से बचो, और जो कुरान नाजिल हो रहा है जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया उस तरीके से उस पर अमल करो। अब ये अल्लाह ताला अपनी अथॉरिटी बता रहे हैं कि खलक समावाती वल अर्ज बिल हक, और अल्लाह ताला ने आसमानों और जमीन को हक के साथ पैदा किया। इट्स ए रियालिटी, इट्स नॉट एन इल्यूजन। थप्पड़ मारे तो दिन में सितारे दिखेंगे बोले, वैसा नहीं है। आपके पास इस वक्त एक से एक टेलीस्कोप है, आप देख लिए, चांद पे उतरे आप, मार्स के फोटोज लिए, तमाम गैलेक्सीज के फोटोज लिए, ये हक के साथ है। इसका एक मतलब और एक ये हुआ कि हमने आसमानों और जमीन को एक मकसद के साथ पैदा किया। वो मकसद सूरह हूद की 7वीं आयत में आ गया कि अल्लाह ताला वही है जो आसमान और जमीन 6 दिन में बनाए जबकि उनका अर्श पानी पे था, ताकि तुमको आजमाए कि तुम में बेहतरीन अमल कौन करता है। यानी सारी कायनात को क्रिएट करने बनाने का मकसद ही ये था कि इंसानों की आजमाइश, यही मकसद था। तो हक के साथ पैदा किया, ताला अम्मा युश्रिकुन, ये जो शिर्क करते हैं उससे अल्लाह ताला सब में बुलंद है। ये बिल्कुल छोटे मखलूक को उठा के खालिक की जगह पे बिठा दे, क्रिएशन में से किसी को उठा के क्रिएटर की जगह पे बिठा दे, ये शिर्क है, मसावी समझना या पार्टनर समझना। तो यहां अल्लाह ताला बोल रहे हैं कि ये सब क्रिएशन में है, और क्रिएशन में से कोई चीज मेरी जात में सिफात में जो है कोई शरीक नहीं है। خلق الانسان من نطفة فاذا هو خصیم مبین. انسان کو جو ہے نطفے سے پیدا کیا اور پھر اس کے بعد میں وہ کھلا جھگڑالو ہو گیا. اب اس کی تفسیر اگر دیکھنا ہے تو سورہ یاسین کی 77 اور 78 آیت میں یہی آیت ریپیٹ ہوئی ہے. اس کے بعد میں یہ سوال ہوا کہ کیا مرنے کے بعد جب ہڈی گل جائیں گی ہم تباہ ہو جائیں گے تو پھر اٹھایا جائے گا. تو یہاں یہ بات ہے کہ جب انسان کو نطفے جیسی چیز سے اللہ تعالیٰ نے پیدا کیا ہے تو مرے ہوئے انسان کو پھر زندہ کرنا کون سی بڑی بات ہے اللہ تعالیٰ کے لیے؟ جو چیز پہلی دفعہ ہوتی وہ مشکل ہوتی, اس کو دہرانا دوسری دفعہ بنانا کیا مشکل ہے؟ تو اس چیز پہ غور کرو کہ بھئی نطفہ کیا چیز ہے. آپ کا جو سیمینل فلوئڈ ہوتا اس میں مائکروسکوپ سے آپ کو وہ نطفہ دیکھنا پڑتا ہو, ایک مرد کا سپرم اور ایک عورت کا ایگ مائکروسکوپک سائزز رہتے ہیں. اور اللہ تعالیٰ کی قدرت یہ ہے کہ ایک سیل میں جو جینیٹک انفارمیشن آتا ہے کہ یہ بچہ کیا کیا بنے گا کیا کیا بنے گا, اس کو اگر آپ لکھتے بیٹھے تو 1000 والیومز ہونا, آپ کو 1000 والیومز, ایک ایک والیوم 5500 پیجز کی اور ہر پیج پہ 2000 ورڈز ہونا. وہ نطفے میں کیا انفارمیشن آیا کہ بچے کے بال کا کلر کیا ہوگا, اس کی ناک کیسی ہوگی, آنکھیں کیسی ہوگی, اس کا ٹائپ کیسا ہوگا, کیریکٹر کون سا. میں کوئی انڈنٹ نہیں بھیجا تھا مجھے ایسا بنا کے نکالیے بولے. اللہ تعالیٰ ہم سب کو جو ہے اپنی مرضی سے جیسا چاہے بنا لی, ہی از دا بیسٹ اسٹوری رائٹر. ہم سب کی تقدیر لکھنی ہے. ہاں کوئی صاحب کوئی پرائز ملا کے صاحب 7 اسٹوریز لکھے ہیں, ان کے پکچر بنے ہیں 7 اسٹوریز پہ, بولے یہ کیا ہے. 6 بلین اسٹوریز تو ابھی چل رہے ہیں, 6 بلین پاپولیشن ہے, ہر ایک کی اسٹوری لکھی ہوئی ہے. تو وہ اللہ جو ایسے نطفے سے اس میں اتنا انفارمیشن اور اس کو ایسا بڑھاتا چلے جا رہا ہے. اب میں جب بات کر رہا ہوں تو کیا سوچتے بولتے چلے جا رہا ہوں, اب یہ لفظ بولوں گا, اب یہ لفظ بولوں گا. ایک عجب اللہ تعالیٰ کی شان قدرت ہے. تو کیا ایسا اللہ جو نطفے سے ایسا انسان بنا سکتا ہے وہ تم کو پھر زندہ نہیں کر سکتا؟ اب اس میں بات آئی ہے, حدیث میں بات آئی ہے کہ انسان کے جسم وغیرہ سب گل جاتا ہے, ایک ریڑھ کی ہڈی کا چھوٹا سا حصہ بچ جاتا ہے. اس سے جیسا بین سے جھاڑ اگتا ہے, قیامت میں جو ہے وہ ریڑھ کی ہڈی کے حصے سے پورا انسان اٹھے گا. وہ نہ وہ جلے گا نہ دفن ہونے کے بعد خراب ہوگا. آپ آرڈنری ایروپلین میں بلیک باکس رکھتے, پلین جل جانے کے بعد بلیک باکس نکال کے پورا انفارمیشن لیتے پائلٹ کا لاسٹ میسج کیا تھا. انسان کر سکتا ہے, اللہ تعالیٰ نہیں کر سکتا ہے. یہ ہمارا ذہن بنا ہوا ہے. تو بول رہے ہیں کہ نطفے سے بنائے ہم, ایسی آرڈنری ایسی معمولی چیز سے بنائے, اور یہ جھگڑالو ہو گیا کہ آخرت میں کیسا اٹھائیں گے. کہ پہلی دفعہ جیسا بنائے اٹھائیں گے. والانعام, اب یہاں اللہ تعالیٰ کے احسانات پورے انسان پہ آ رہے ہیں. والانعام خلقھا لکم, اور جو جانور ہیں جو کیٹل, انعام جو ہے عموماً کیٹل کو بولتے ہیں, گائے بیل بکری وغیرہ جس کے دودھ پیتے, گھاس کھانے والے ہربیورس اینیملز جن کو بولتے, کہ یہ تمہارے لیے ہم نے پیدا کیا. اس میں دفن, تمہارے لیے اون ہے. بھائی اب جو سویٹرز وغیرہ پہنتے یہ آج کل سنتھیٹک آ رہا ہے, اب ہمارے بچپنے میں سنتھیٹک وول تو ملتا ہی نہیں تھا. وہ بکریوں بھیڑوں اونٹوں جو جس کا بھی جو ہے وہ ملتا تھا, وول ملتا تھا, اس سے یہ کپڑے بنتے تھے جاڑوں کے واسطے. تو اس میں وہ ہے. پھر منافع, اور تمہارے دوسرے اور فائدے ہیں. کیا فائدہ ہے بھائی؟ بھینس سبھی چائے پیتے, چائے میں دودھ پیتے, دودھ پیتے بچوں کو دودھ پلاتے. سوچ کے دیکھیے آپ, یہ بھینس بکری گائے اونٹ وغیرہ ہے, ان کے دودھ کے واسطے آپ کیا دے رہے ہیں؟ منہ سے گھاس ڈال رہے ہیں, وہاں سے دودھ نکل رہا. اتنی سائنس اینڈ ٹیکنالوجی آپ کی جو ہے ترقی کری ہے. کوئی فیکٹری دنیا میں ہے جس کا را مٹیریل گھاس ہے اور فائنل پروڈکٹ دودھ ہے؟ سوچے بتائیے, ممکن ہے میری نظر سے نہیں گزرے ہیں ایسے کوئی چیز. کوئی فیکٹری بتائیے, را مٹیریل گھاس ڈال رہے ہیں اور پروڈکٹ دودھ نکال رہے ہیں. کیا قدرت ہے اللہ تعالیٰ کی؟ معمولی گھاس کھلا رہے ہیں دودھ, وہ دودھ ہم پیتے ہیں. پھر وہ دودھ میں سے جو ہے ہم دہی بناتے, کھوا بناتے, مسکا بناتے, پنیر بناتے, چھاچ بناتے, گھی بناتے, ایک ہی دودھ سے سب کھاتے. کبھی سوچے ڈکارا لیتے, بازو والے کو ڈکار کی پوری بو آتی ہے, انالائز کر لو آپ کیا کیا کھا کے آئے بول کے. کبھی غور کرتے کہ بھئی یہ جانور اللہ تعالیٰ نے ہمارے لیے بنایا. اور پھر اس میں جو ہے دودھ اس طریقے, وہ منہا تاکلون, اور پھر بہت سے جانوروں کو کھاتے ہیں. بھائی گائے کے گوشت کا مزہ الگ, بکری کے گوشت کا مزہ الگ, ہرن کا مزہ الگ, سانبر کا مزہ الگ. یہ مزہ کون ڈالا ہے وہ گوشت میں؟ کھانے کے قابل کون بنایا ہے اس کو؟ پتھر کیوں نہیں کھاتے شہبت کا؟ نہیں کھا سکتے آپ. وہ بنایا ہے, بات آ رہی ہے, والانعام خلقھا لکم, تمہارے لیے بنایا. ان کا اول استعمال کرتے ہو, دودھ استعمال کرتے ہو, کھاتے ہیں. ولکم فیہا جمال ہینا توری ہونا وہ ہینا تسرہون, اور تمہارے یعنی بڑی خوبصورتی معلوم ہوتی ہے جب شام کو ان جانوروں کو تم گھر کو لے آتے ہو اور صبح کے وقت لے جاتے ہو. کبھی دیکھیے آپ شام کے وقت جو پوری دھول رہتی, جانور جو ہے واپس گھر کو لوٹ رہے ہیں, اپنے اپنے مقام پہ چلے جا رہے ہیں, پھر صبح کو لے کے چلے جا رہے ہیں, بڑا خوبصورت نظارہ رہتا. وتحملوا اثقالکم الی بلد لم تکونوا بالغیہ الا بشق الانفس, اور پھر تمہارے وزن دار سامان اٹھا کے جو ہے وہ ایسے مقامات پہ لے کے جاتے ہیں جہاں تم اگر لے کے جاتے تو تم کو تکلیف ہوتی ہے. بے ابھی آپ دیکھتے ہمالین رینجز میں مسافر جب جاتے ہیں تو گدھوں پہ گھوڑوں پہ جو ہے پورا مال لدا ہوا رہتا, اب وہ پہاڑ چڑھتے چڑھتے وہ اپنا سامان کیسا اٹھا کے لے کے جاتے تھے؟ یہ کون تمہارے قبضے میں دیا ہے ان کو؟ شیر کے اوپر لادتے آپ سامان, ریچھ کو پکڑ کے اس کے اوپر جو ہے رکھتے آپ سامان. یہ انعام جو ہے اس کو اللہ تعالیٰ نے تمہارے قبضے میں دیا, مسخر کر دیا تمہارے سامنے, جھکے میں اتنا بڑا اونٹ ہے, آپ رسی پکڑ کے اتنا سا کا بچہ لے کے جا رہا تھا, بڑا اونٹ ہے, وہ اونٹ سے زیادہ بچے پہ ہنسی آ رہی, اس کی قیمت دیکھو آپ, اس کو معلوم ہے مسخر. اب اس کو کانشیس کرنا ہے کہ یہ کون مسخر کیا ہے. اللہ تعالیٰ نے مسخر کیا. اِنَّ رَبَّكُمْ لَرَؤُوفٌ رَحِيمٌ, اور بے شک آپ کا پالنے والا رؤوف ہے اور رحیم ہے. دیکھیے یہاں بھی ہم گزر جاتے ہیں رؤوف اور رحیم. رؤوف کون ہے؟ جو اپنی مخلوق کو نقصان سے بچاتا ہے وہ رؤوف ہے. رحیم کون ہے؟ رحم کیا ہے, رحمان کیا ہے؟ جو اپنی مخلوق کو ترس کھا کے فائدہ پہنچاتا ہے وہ رحمان ہے, رحیم. کہ اللہ تعالیٰ دو چیزیں کرتے ہیں, ہم کو اب تکالیف سے بچاتے ہیں, ہارمفل چیزوں سے بچاتے ہیں, اور پھر فائدہ مند چیز دیتے. تو اس کی مثال میں ہمیشہ یہ دیتا ہوں کہ بھئی کوئی لڑکی کی شادی ہوئی, وہ ایکسپیکٹ کر رہی ہے, اس کو خیاں شروع ہو گئے. اب ہم بولتے ہیں کیا بھئی پریشانی ہے, ایسے خیاں ہو رہے ہیں ایسے. دیکھیں یہ رؤوفیت ہے, یہ جو ہارمفل چیزیں ہیں جسم میں وہ اللہ تعالیٰ نیچرل پروسیس سے نکلوا دے رہے ہیں, کیونکہ بچے کے لیے وہ جو ہے تکلیف دہ ہو جائیں گے, زہر بن جائے, اور پھر بچے کو رحم میں بڑھا رہے ہیں, یہ رحمان ہے رحیم ہے. تو اللہ تعالیٰ کو جو ہے صفات کے ذریعے پہچاننا چاہیے. ول خیلی یعنی گھوڑے, ول بخالی خچر, ول حمیری اور گدھے, یہ ترک بوہا و زینا, یہ ان پہ تم سواری بھی کرتے ہو اور پھر تمہارے لیے زینت بھی ہے. گھوڑا بڑا شاندار جانور دکھتا, پہلے زمانے میں کارس کہاں تھے, کسی کے پاس گھوڑا رہتا تو بڑی شان سے گھوڑوں پہ بیٹھ کے جاتے تھے, بڑا شاندار جانور ہے گھوڑا. یخلق ما لا تعلمون, اور دیکھیے یخلق جو ہے یہ فعل مضارع بولتے ہیں, اس میں پریزنٹ ٹینس بھی ہے اور فیوچر ٹینس بھی ہے. اس کے معنی یہ ہو سکتے ہیں اور پیدا کرتا ہے جو تم نہیں جانتے, یا پیدا کرے گا جو تم نہیں جانتے. تو میں اس کو ہنٹ لے رہا ہوں کہ جانوروں کے علاوہ اللہ تعالیٰ اور سواریاں پیدا کریں گے جن کا تم کو اب رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں علم نہیں ہے. کس کو معلوم تھا موٹر سائیکل آئیں گے؟ سائیکل بھی نہیں تھی. کس کو معلوم تھا اسکوٹرز آئیں گے؟ کس کو معلوم تھا کارز آئیں گے, ایروپلینز آئیں گے, راکٹس آئیں گے؟ اللہ تعالیٰ کو تو معلوم تھا, انسانوں کو نہیں معلوم تھا. تو یہاں اشارہ دے رہے ہیں کہ فعل مضارع ہے یہ, کہ اور ہم ایسی چیزیں پیدا کریں گے تمہارے سواریوں کے لیے کہ تم کو اس کا علم نہیں ہے. وَعَلَى اللَّهِ قَصْدُ السَّبِيلِ, اور سیدھا راستہ دکھانے کا ذمہ اللہ پر ہے. اب دیکھیں میں یہ جو بول رہا تھا وہ عَلَى اللَّهِ قَصْدُ السَّبِيلِ پہ, اب بعض علماء کا خیال ہے یہاں اللہ کے معنی الہ ہے, یعنی تمام راستے اللہ تعالیٰ کی طرف جاتے ہیں. تو اب سوال یہ پیدا ہوتا ہے کہ بھئی اللہ کے بجائے اللہ تعالیٰ نے یہاں الہ کیوں نہیں لکھا؟ تو جو ہے اس کے معنی لے لو آپ, اپنا انٹرپریٹیشن دینے میں جو ہے قرآن میں ڈسٹارشن پیدا ہوتا. خصد کس کو بولتے ہیں؟ بیچ کا راستہ, ماڈریٹ راستہ, ادھر ادھر نہیں جاتا, سیدھا چلے جاتا. یہ جو صراط المستقیم جس کو آپ بولتے ہیں, وہ دکھانے کا ذمہ اللہ تعالیٰ کا ہے. یضل من یشاء و یہدی من یشاء, یہ راستہ دکھانے کا ذمہ جو ہے اللہ تعالیٰ کا ہے. وہ منہا جائر, اور اس میں جو ہے تیرے راستے بھی ہیں سیدھے راستے پہ, جیسا ایک حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم ڈائیگرامیٹیکلی جو ہے ایک لکیر کھینچ کے بتائے کہ بھئی یہ جو ہے آپ کے صراط المستقیم میں جنت کو جا رہا ہے راستہ, और इसमें कई रास्ते हैं, हर रास्ते पे एक शैतान बैठा हुआ है जो अपने तरफ बुलाता है, इधर उधर रास्ते से हटाना चाहता है। तो ये सीधा रास्ता कौन सा रास्ता है? कुरान और हदीस का रास्ता है, कुरान और सुन्नत का रास्ता है। वलौ शाअ लहदाकुम अजमईन, और अगर अल्लाह ताला चाहता तो तुम सबको हिदायत दे देता। इट इज इन हिज पावर्स। फिर अब क्योंकि इसी उसमें है, ये ले लीजिए आप सूरह यूनुस की 99 आयत है, वलौ शाअ रब्बुकल आमना मन फिल अर्दि कुल्लुहुम जमीअ, और अगर अल्लाह ताला चाहता तो जमीन पर जितने हैं पूरों को पूरे पूरों को जो है ईमान देता। आफ अंता तकरीह नास हत्ता यकूनु मोमिनीन, तो क्या तुम इंसानों पर जबरदस्ती करोगे कि वो ईमान ला ले? वह मा काना ली नफ्सिन अन तुमिना इल्ला बिइज़्निल्लाह, और कोई नफ्स ईमान नहीं ला सकता सिवाय अल्लाह ताला की इजाजत के। बात साफ होगी, द क्रेडिट ऑफ हिदायत डजंट गो टू यू। आप ये नहीं समझा है हम तो नमाजी है मियाँ, हम तो ये कुरान पढ़ते हो करते, अल्लाह ताला की देन है, आज दिए कल छीन लिए तो क्या करते आप? कई कई वाक्यात आपको ऐसे, मेरे साथ के कई लोग हैं, हम लोगों को जुमे की नमाज के वास्ते बुलाते थे, उसके बाद में मालूम हुआ जुमा छोड़ो ईद की नमाज को भी नहीं आते, इतना पलट गए दूसरी साइड पर, लंदन गए, यूरोप गए, इधर गए, तमाम तमाशे देख के गए। तो यहां ये बात हमारे जहन में रहना है कि अगर अल्लाह ताला चाहता तो तमाम लोगों को जो है हिदायत पे जमा कर देता। हुवा लजी अंजला मिनस समाई मान लकुम मिनहु शराबु व मिनहु शजरुन फीही तुसीमून, और वही है जो आसमान से पानी जो है नाजिल करता है। कौन नाजिल करता है? सोच के देखिए, ये बॉम्बे में जो है फ्लड्स आए, मद्रास में तीसरा तैयार होके टल गया, कौन नाजिल करता है पानी? अल्लाह ताला नाजिल करता है। काय के लिए नाजिल करता है? कि इसमें तुम्हारे लिए पीने की चीज है। अब यहां शराब का लफ्ज आया, मिनहु शराबुन, अब शराब पीने वाला बोलेंगे अरे साहब शराब पियो बोल के आया है ना, शराब बना के भेज रहे हैं ऊपर से। अरे उर्दू में बाज अल्फाज के ऐसे माने हो गए हैं कि तमाशा हो गया। शराब अरबी में पीने की चीज को बोलते हैं, खमर है वो अरबी में। तो हम पानी नाजिल करते हैं जिसे तुम पीते हो पानी, सुरूर, बगैर पानी के मर जाएंगे। फिर उसके बाद में तुम उससे झाड़ उगाते हो, झाड़ों को अगर पानी ना मिले तो झाड़ खत्म हो जाए। फिर वो झाड़ों से जानवरों को चारा मिलता है, अगर बारिश ना हो तो हम नहीं रहेंगे तो जानवर कहां से रहेंगे, जानवर नहीं रहे तो फिर जिंदगी पूरी खत्म हो जाएगी। युम्बितु लकुम बिही ज़िरअ व ज़ैतूना व नखीला व अनाबी व मिन कुल्ली समरात, और फिर इस पानी से तुम्हारे लिए उगाता है खेत, चावल गेहूं वगैरह के खेत उगते हैं, फिर जैतून तेल उगता है, वही पानी से जो निकलता है उसमें से जैतून का निकलता है उसमें से तेल लेते हैं। ये चावल सीरियल्स हैं, चावल गेहूं वगैरह ये अलग खा रहे हैं, जवारी ये अलग खा रहे हैं, फिर अल्लाह ताला ही तेल, तेल कौन बना रहा है अंदर जैतून के झाड़ के अंदर? तेल कौन बना रहा है? किसान बना रहा है या एग्रीकल्चरल साइंटिस्ट बना रहा है? कौन बना रहा है तेल? अल्लाह, ये देखिए पूरे जो रुकू आ रहे हैं दो, ये पूरे अल्लाह ताला के की पहचान के लिए, पहचानो ही अल्लाह ताला है। फिर उसके बाद में नखीली खजूर बनाता है, खजूर सॉलिड होता यानी हाईएस्ट कैलोरीफिक वैल्यू है, बड़ी ताकत की चीज है खजूर। उसके बाद में वाल अनाब अंगूर बनाता है, अंगूर में बीच में पानी ज्यादा होता, खजूर में जो है बिल्कुल सेमी सॉलिड मटेरियल रहता। कभी ऐसा नहीं हुआ कि खजूर का बीज डाले और आम का झाड़ निकल गया, क्या बोलना साहब मैं अमराई लगाना चाह रहा था, पूरे आम के झाड़ा खजूर के झाड़ा निकल गया, ऐसा कभी नहीं हुआ। हर एक में जेनेटिक प्रोग्राम दे दिया, एक खजूर का बीज पेरे वो खजूर में पूरा प्रोग्राम है, ये झाड़ कितना ऊंचा होगा, कितने पत्ते लगेंगे, कितने खजूर, कितने साल तक लगते रहेंगे। देखिए वही बात यह है कि दूसरे सब्जेक्ट का इल्म अगर हो तो फिर कुरान को सही समझा जा सकेगा, वरना नहीं समझा जा सकेगा। एक पीपल का बीज है, एक बोटैनिस्ट प्रोफेसर थे वो बता रहे थे कि एक पीपल का बीज है इतना छोटा, वो पीपल के बीज में पूरा जेनेटिक प्रोग्राम है कि इससे झाड़ कितना बड़ा होगा, इसकी शाखें कैसी कैसी निकलेंगी, इसके पत्ते कितने आएंगे, पत्ते कितने झड़ेंगे, खत्म होने तक क्या क्या होगा, कितने मेवे लगेंगे इसको, पूरा वो उतने से बीज में है, जैसा हमारे पास इंसान के नुत्फे में पूरा लिखा हुआ है, मर्द के नुत्फे में और औरत के नुत्फे में जैसा लिखा हुआ है, बींज में लिखा हुआ है। तो सोच के देखिए, पहचानिए अल्लाह ताला को। اور پھر تمام پھل جو ہے اسی طریقے سے اگائے جاتے ہیں. ان فی ذالک لآیات لقوم یتفکرون, بے شک اس میں آیات ہیں, کیا ہے, نشانیاں ہیں, کس کے لیے, ایسے لوگوں کے لیے جو غور و فکر کرتے ہیں, تفکر کرتے ہیں. کھاتے چلے جا رہے ہیں کھاتے, ڈاکٹر بول رہا صاحب شوگر ہے آپ یہ مت کھاؤ, آپ کو بی پی ہے یہ مت کھاؤ, اللہ مالک ماں اللہ آ جاتا. کل ہی ایک دعوت میں گیا تھا تو ایک صاحب ڈائبٹک میرے بازو بیٹھے تھے, کچھ آفر کرے تو میں بولا نہیں بھائی ذرا شوگر ہے میں نے, ارے چلو حضرت اللہ بڑا ہے, بولے اللہ یہاں بڑا ہے, کھانے کے واسطے بہت بڑا ہے, اللہ پہ بھروسہ کرنا, بولے آپ خالی کھانے پہ نماز وماز نہیں ہوئیں گے. تو یہاں یہ بات سمجھنا ہے کہ جو لوگ غور کرتے ہیں کہ بھائی ایک ہی بارش ہوتی ہے, ایک ہی پانی سے ہم بھی پیتے ہیں, جانور بھی پیتے ہیں, جھاڑ بھی اگتے ہیں, پھر جھاڑوں کو مختلف پھل لگتے ہیں اور ہر پھل کا نیوٹریٹو ویلیو الگ ہے, اس کا استعمال الگ ہے, کسی کے پتے کھاتے, کسی کے پھول کھاتے, کسی کے پھل کھاتے, کسی کے سٹیمز کھاتے, کسی کی جڑیں کھاتے. کبھی دسترخوان پہ بیٹھ کے سوچو, خالی اتنا ہی بولے کیا ہے بھی, آج نمک بالکل کم ہے, پھکا ہو گیا بالکل, بولے چلو یا مرچی بہت ڈال دیے, خالی اعتراض آ رہے. کبھی یہ غور کرے کہ کیا کیا کھا رہے ہیں, کیسا کیسا یہ بنا ہے. تو تفکر, تفکر میں دیکھیے, پھر یہاں اردو میں فکر بولے تو پریشانی میں آتی, کیا ہے بھی انہوں بہت دبلے ہو گئے, فکروں میں ہیں بھی انہوں, بولے ایسا, یہ وہ اردو کی فکر نہیں ہے. فکر کا مطلب ریفلیکٹ کرنا, غور کرنا, ان چیزوں پر بیٹھ کے سوچنا کہ کیسے زیتون جو ہے تیل نکل رہا ہے, کھجور میں جو ہے یہ چیز نکل رہی ہے, انگور میں جو ہے, مختلف پھلوں میں. تو یہ اللہ تعالیٰ کی قدرت کی نشانیاں ان لوگوں کے لیے ہیں جو غور و فکر کرتے ہیں. وَسَقَّرَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ, اور تمہارے لیے مسخر کر دیا, تمہاری سروس میں لگا دیا رات اور دن کو. 5 بلین ایئر سے چل رہا ہے, رات سونے کے لیے بنائی, دن جو ہے جاگنے کے لیے, کمانے کے لیے بنایا. کون بنایا, گورنمنٹ کا ارینجمنٹ ہے, یونائٹیڈ نیشنز والے کریں, G8 G15 والے 16 والے کریں, کون کریں یہ ارینجمنٹ. نہیں بھائی رات میں آپ پہلے سو, بعد میں ہم سوتے, ایسا گول پھرائیں گے گولے کو. اللہ تعالیٰ کی شان ہے یہ, یعنی تم مسخر کر دیا, زمین جو ہے گھومتے رہتی ہے, اور پھر وہ شمس والقمر, اور سورج اور چاند کو بھی تمہاری خدمت میں لگا دیا. سورج سے گرمی آ رہی ہے, گرمی سے پانی ایواپریٹ ہو رہا ہے, سورج سے روشنی آ رہی, تمام چیزیں دکھ رہے, کیلنڈر ٹائم پیس کے ویسا ہے, چاند ہے. اب یہ لیٹسٹ دریافت کریں کہ چاند کی گریویٹی کے وجہ سے ہماری زمین جو ہے 24 آورز میں ایک چکر مارتی, اگر چاند نہیں ہوتا تو یہ زمین 8 گھنٹے میں ایک چکر مارتی. تو جیسا پہیا پھرا تو کیچڑ گرتا باہر, مڈ گارڈ اسکائی کے راستے لگاتے آپ, کیچڑ مڈ گارڈ پہ گرنا نہیں تو گاڑی غلیظ ہو جاتی. تو اتنا تیز آہستہ گاڑی چلائیے, مڈ گارڈ پہ مٹی نہیں آتی, تیز گاڑی چلائیے مڈ گارڈ پہ پوری مٹی آتی. تو اگر زمین تیز چلتی تو ہم لوگ پھینکے جاتے تھے باہر, زندہ رہ ہی نہیں سکتے تھے. تو تمہاری خدمت کے لیے اینتھروپک پرنسپل آف دا یونیورس جو بولا کہ ساری کائنات میں ہر چیز کو فائن ٹیون کر دیا ہے انسان کی زندگی کے لیے, پہچانو اللہ تعالیٰ کو, یہ اللہ تعالیٰ ہے. والنجوم مسخراتٌ بأمره, اور یہ جو ستارے ہیں وہ بھی جو ہے تمہاری سروس میں لگے ہوئے ہیں اللہ تعالیٰ کے حکم سے. یا اللہ تعالیٰ کا حکم کیا ہے, جس کو ہم لاز آف سائنس بولتے ہیں, لاز آف نیچر جس کو بولتے ہیں, قانون قدرت جس کو بولتے ہیں, یہ اللہ تعالیٰ کا امر ہے, یہ حکم ہے. خلق بھی ان کا ہے, کریشن بھی ان کا ہے, امر بھی ان کا ہے, لاز بھی انہی کے ہیں. اب یہ لا آف گریویٹی ہے کہ بھائی اب میں یہ کتاب یہاں ایسا رکھا, یہ نیچے گری, نیچے کہیں کو گری, اوپر کیوں نہیں گئی, مولخ تھی نا. تو ایک لا آف گریویٹی ہے کہ بھائی ہر چیز کو زمین اپنے طرف کھینچتی ہے. یہ لا کون بنا ہے, یہ اللہ تعالیٰ بنا ہے. اب یہ تمام ستارے ہیں, سورج خود ایک ستارہ ہے, ایک ایک گیلیکسی میں 200 to 300 بلین سٹارز ہیں, ایسے 150 بلین گیلیکسیز ہیں. تو یہ تمام لگے ہوئے ہیں, اگر یہ نہ ہوتی, دیکھیے کوانٹم فزکس کا ایک پرنسپل ہے کہ دا ہول یونیورس کوآرڈینیٹس فار این ایونٹ ٹو ٹیک پلیس آن ارتھ. کوئی بھی اگر چیز زمین پہ ہونا ہے تو پوری یونیورس کوآرڈینیٹ کرتی ہو. ایکسیڈنٹ ہو, آپ اس کو ایکسیڈنٹ بول رہے ہیں, وہ پورا جمع ہوا رہتا, آپ یہاں سے نکلتے, ادھر سے گاڑی آتی ہو, تیز بچہ آتا موٹر سائیکل پہ, پورا سیٹ رہتا. ارے میں ایک دو منٹ رک جاتا تو بچ جاتا, نہیں رک سکتے تھے آپ, وہ پورا لکھا ہوا ہے پروگرام, پورا پروگرام لکھا ہوا ہے. تو اس طریقے سے تاروں کو بھی لگا دیا. ان فی ذالک لآیات لقوم یعقلون, بے شک اس میں نشانیاں اللہ تعالیٰ کی قدرت کے, ایسی قوم کے لیے, ایسے لوگوں کے لیے جو سمجھتے ہیں, those who understand. गौर व फिक्र करते हैं, पहला स्टेज क्या है? गौर व फिक्र करने का पहला स्टेज। दूसरा स्टेज क्या है? समझना, अल्लाह ताला की निशानियों को समझना, कुदरत को समझना। वमा जरा लकुम, और जो अल्लाह ताला ने पैदा किया है तुम्हारे लिए, फिल अर्ज मुख्तलिफन अलवानू, इनके मुख्तलिफ रंग हैं। अल्लाह ताला ने जो तुम्हारे लिए पैदा किया उसमें मुख्तलिफ रंग हैं। जमीन का रंग एक जगह एक है, दूसरी जगह दूसरा, पहाड़ों का रंग अलग है, ये रंग अलग है, ये हरा है, लाल है, के रंग पूरे 7 बेसिक रंग है, 7 कलर्स जो रेनबो में दिखते हैं आपको, विप गए और जिसको बोलते हैं वायलेट, इंडिगो, ब्लू, ग्रीन, येलो, ऑरेंज, येलो, रेड, ये 7 कलर्स हैं। 7 कलर्स का मिक्सचर बना के हजारों कलर्स निकल गए। अबे जानी माजे देखिए आप, कलर के अलग है, झाड़ देखिए कल रंग अलग है, फूल को देखिए रंग अलग है, फल को देखिए रंग अलग है, इंसानों को देखिए रंग अलग है, जापानीज चाइनीज कुछ अलग कॉम्प्लेक्शन के हैं, न्यूजीलैंडर्स कुछ अलग कॉम्प्लेक्शन के हैं, यूरोपियंस कुछ अलग, इंडियंस कुछ अलग, अफ्रीकन्स कुछ अलग कॉम्प्लेक्शन। तो कलर केमिस्ट्री, ऑर्गेनिक केमिस्ट्री, डाइज, आप एक सफेद कपड़ा लेके जाइए और रंग रंगने वाला पूरा बता देता आप कौन सा रंग होना था, तो कोई भी रंग नहीं, ये रंग किसने बनाया है, ऐसे रंग किसने बनाए, 7 रंगों से 7 रंग किसने बनाए जिसे इतने रंग निकले। फिर ये जो कलर केमिस्ट्री पे, जो केमिस्ट्री पे जो अथॉरिटी है, जो डाइज वगैरह जो है कलर पे जो अथॉरिटी है, वो लोग इस आयत को समझ सकेंगे, वरना पढ़ने वाला बोलेगा कि भाई हाँ वो मा जरा लकुम फिल अर्ज़ी मुख्तलिफन अलवाना, और हमने जो जमीन में फैलाया है उसमें मुख्तलिफ रंग है, गाय का रंग अलग है, घोड़े का रंग अलग है, गधे का रंग अलग है, खच्चर का रंग अलग है, बिल्ली का रंग अलग है, कुत्ते का रंग अलग है। अब आप शाम तक बोलते बैठो मैं पूरे जितने मटेरियल है। तो अब ये केमिस्ट्री ऑफ कलर देखिए आप, अब ये देख के बोलिए कि कौन सा केमिस्ट बैठा हुआ है जो इतने कलर्स का जो है पूरा डिस्प्ले कर रहा है अपनी पूरी कायनात। इन्ना फी ज़ालिका ली आयातिन लिक़ौमी यज़्ज़क्करू, बेशक इसमें अल्लाह ताला की कुदरत की निशानियां हैं ऐसे लोगों के लिए जो नसीहत हासिल करते हैं। याद दहानी की भी बात आती, रिमेम्बरेंस की भी बात आती, और नसीहत की भी बात है, ये लोग नसीहत हासिल करते हैं कुरान से, जो है जो नसीहत हासिल करने वाले हैं वो लोग जो है बोलते हैं कि या अल्लाह क्या शान है आपकी माशा, कौन कर सकता है, कोई है जो ये रंग बना रहा है? आप गधे को बोल रहे हैं मियां क्या अच्छा ग्रे कलर लाया तू, बोलो तू, वो खैर वो जवाब नहीं देंगे, अगर सुना तो यही बोलेंगे मैं गधा हूं, मैं कहां से अपना कलर बनाऊंगा। तो सोच के देखिए आप, ये तमाम अल्लाह ताला की कुदरत पे जो है नसीहत हासिल, वो हुवल्लज़ी सक्करल बहरा लिताकुलू मिन्हु लहमन तरिया, और वही है जिसने समंदर तुम्हारे कब्जे में दे दिया ताकि तुम उसमें से ताजा गोश्त होता है मछलियों का वो खाओ। मछलियों को किसने पैदा किया? समंदर के पानी का कॉम्पोजिशन ऐसा है कि मछली पल सकती है उसमें। आज आपको ऐसे जो सिटी में तालाब हैं इसमें मछलियां मर मर के ऊपर आ रहे हैं, क्योंकि पोल्यूशन हो जा रहा, उनके लिए जो एनवायरनमेंट है वो खराब हो जा रहा, इंडस्ट्रियल डिस्चार्ज हो रहा है टैंक्स में, मर जा रहे हैं मछलियां। तो ये जिंदा रखने के लिए जो पानी का कॉम्पोजिशन अल्लाह ताला बनाया है वो किसने बनाया? फिर वो मछली में जो गोश आता, जानवरों का गोश अलग खिलाते, मछली का गोश अलग खिलाते, वो गोश में टेस्ट ही अलग होता, तो किसने बनाया है? ये कहा कि वह तस्खिरु व तस तखरिजु मिन्हु हिलियतन तलबसूनहा, फिर उसमें से तुम लोग मोती वगैरह निकालते हो जो जेवर के तौर पे पहनते हो, वह तरल फुल का मवाखिरा फीही वली तबतगु मिन फजलिही, और फिर तुम देखते हो कि कश्तियां इसमें पानी चीरते हुए चले जाते हैं ताकि तुम्हारे लिए फजल हो, फायदे की चीजें जो है मिले, कॉमर्स पूरा, यहां से सामान लेके जाते दूसरे मुल्क को जाते, वहां से सामान लेके आते हमारे पास आते। तो एक कश्ती को पानी में तैरने के काबिल किसने बनाया? अब आप प्रिंसिपल ऑफ आर्किमिडीज जिसको बोलते हैं आप, अल्लाह प्रिंसिपल ऑफ अल्लाह है, आर्किमिडीज डिस्कवर करा हो प्रिंसिपल उसके नाम से मशहूर हो गया। ग्रेविटी का लॉ अल्लाह ताला का लॉ है, न्यूटन डिस्कवर का न्यूटन लॉ ऑफ ग्रेविटेशन हो गया। हम तो कुछ भी नहीं करे, हम तो खाली इतना ही करे ऐसे मेरे वैसे लोगों को बोले ये क्या कुरान और साइंस मिलाते हैं, हजरत इनू बोले कुरान से साइंस को क्या ताल्लुक है, ये पूरी साइंस भरी हुई है। बगैर साइंस के बैकग्राउंड के कम से कम 750 आयात कुरान की नहीं समझ सकते आप। 750 आयात कुरान में ऐसी हैं जो एक्सक्लूसिवली साइंटिफिक टॉपिक्स पे लिखी हुई है, और अहकाम की आयात 450 है, तारीख की आयात काफी ज्यादा है। तो ये सब्जेक्ट जब तक नहीं समझेंगे ये कैसा समझेंगे? तो अब ये कश्तियों का जो है जो उसूल बनाया है कि भाई जितना पानी डिस्प्लेस होता वो जितना उसका वेट आप कश्ती में डाल सकते हैं, जितनी बड़ी कश्ती रहेंगी उतना ज्यादा वेट आप कश्ती में डाल सकेंगे। ये प्रिंसिपल ऑफ आर्किमिडीज है, ये अल्लाह ताला का बनाया हुआ है। और फिर इसके ये सब काय के लिए किया, ये पूरा जो ऊपर डिस्क्राइब करा वो लअल्लकुम तशकुरून, ताकि तुम शुक्र अदा करो। अब शुक्र के माने भी गलत समझे हम, थैंक यू अल्लाह मियां बोले, शुक्र का मतलब एक्सेप्ट करना, एक्नॉलेज करना, क्योंकि शुक्र अल्लाह ताला के अस्माउल हुस्ना में है। अल्लाह ताला थैंक यू नहीं बोलते हमारे, हमारे नेक आमाल एक्सेप्ट करते हैं अल्लाह ताला, एक्सेप्ट करना। तो चार स्टेजेस आ गए, क्या करना, गौर व फिक्र करना, रिफ्लेक्ट करना, समझना, नसीहत हासिल करना, और फिर अल्लाह ताला को एक्सेप्ट करना कि या अल्लाह ये आपकी शान है, आप जो बनाए, और उसमें थैंक यू का भी जज्बा होना, क्योंकि अगर आप ये नहीं देते तो भूखे मर जाते थे, ये तमाम चीजें नहीं देते। वो अलखा फिल अर्जी रवासिया अन तमीदा बिकुम, और फिर वो आज साइंस ही साइंस आ रही है, और फिर जमीन में सेडिमेंट्री माउंटेन्स डाले ताकि ये तुमको लेके हल ना पाए। देखिए मैं इससे पहले बता चुका हूं कि अब जैसा एक जमाने में पूरे कॉन्टिनेंट्स जुड़े हुए थे, इंडिया जो है अफ्रीका से लगा हुआ था, तो इंडिया ड्रिफ्ट हुआ, तो इंडिया और टिबेट के बीच में वो बारिश पड़ के जो मट्टी आके जमा होती है उससे सेडिमेंट्स कई मिलियन ईयर्स तक जमा होके पूरे सेडिमेंट्स जम गए थे। तो अब ये समझिए कि ये टिबेट है और ये इंडिया है, तो ये इंडिया जो है टूट के निकला, निकल के ऐसा ढकलने लगा टिबेट को, तो ये नीचे जो सेडिमेंट्स बैठे हुए थे वो इस तरीके से उड़ गए, ये हिमालयन माउंटेन्स जिसको बोलते हैं। अब ये हुआ कि ये इधर टिबेट है, इधर इंडिया है, इसके बीच में ये सेडिमेंट्री माउंटेन्स है, तो ये इंडिया का इधर हलना जरा कम हो गया मगर बाकी है, इसीलिए अर्थक्वेक्स आते रहते हैं। परसों जो कश्मीर में जो अर्थक्वेक आया था उसका रीजन यही है, ये हटते रहता बराबर, इंडिया जो है प्रेस करते चले जा रहा टिबेट पे, मगर उतनी तेजी से नहीं कर सक रहा क्योंकि ये हिमालयन माउंटेन्स बीच में आ गए, लेकिन इसमें गड़बड़ होकर जो है अर्थक्वेक्स आते। अगर ये सेडिमेंट्री माउंटेन्स बनाने का तरीका अल्लाह ताला नहीं रखते, यानी बारिश पड़ना, मिट्टी आके समंदर पे गिरना, समंदर की तह पे जमना, ये प्रोसेस नहीं रखते तो ये माउंटेन्स नहीं रहते, तो मुसलसिल ये जमीन हिलते रहती थी, हमारा जिंदा होना मुश्किल है, मुश्किल रहता। अब इसी को जियोलॉजिस्ट बोले प्रिंसिपल ऑफ आइसोस्टेसी, थ्योरी ऑफ आइसोस्टेसी। थ्योरी ऑफ आइसोस्टेसी क्या है कि बोले पहाड़ हल्के मटेरियल के हैं, ऊंचे हैं, जैसा हिमालयन माउंटेन्स का जो मटेरियल है वो हल्का है, ऊंचा है, और ओशन बॉटम्स हैवी मटेरियल के हैं, नीचे हैं, बहुत हैवी मटेरियल के हैं, इस वास्ते गड़े बने हुए हैं उसके। अब इसकी मिसाल ये है कि आप पानी में लकड़ी का एक एक स्क्वायर फुट का ब्लॉक बनाइए, आप थर्मोकोल का और लकड़ी का, आप थर्मोकोल भी डालिए लकड़ी भी डालिए, दोनों फ्लोट करेंगे, लकड़ी जरा ज्यादा अंदर जाएंगी, थर्मोकोल बिल्कुल सतह पर रहेगा, थर्मोकोल हल्का है तो ऊंचा फ्लोट करता, लकड़ी जरा भारी है तो नीचे फ्लोट करता। ये निजाम है पूरे हमारे पहाड़ों का, जो निजाम है सेडिमेंट्री माउंटेन्स का, ये निजाम है। तो अल्लाह ताला बोल रहे हैं कि ये निजाम अगर नहीं होता तो मुसलसल जलजले आते रहते थे, जिंदगी नामुमकिन हो जाती थी। फिर ये कौन सा जियोलॉजिस्ट करा ये अरेंजमेंट, हम तो समझ भी नहीं सक रहे। आज सुनामी की सालगिरह है, सालगिरह ही बोल रहा हूं मैं, अब उसमें क्या हुआ था, 700 किलोमीटर का एक ब्लॉक जो है 20 फीट ऊपर उठ रहा पानी में, 700 किलोमीटर का ब्लॉक 20 फीट ऊपर उठा, तो पूरा पानी ऊपर उठ गया, उठ के जो लहरें आई तो वो अल्ट्रासोनिक प्लेन के वो रफ्तार से जो है निकल के आके या मारी तो इंडिया अफ्रीकन कोस्ट तक जो है असर हो गया पूरा। तो अल्लाह ताला नमूने बता रहे, देखो मेरे से मत घिस लो, मैं बस कुन फयकुन की बात है, तो ये तमाम आयतों पे समझ के सजदे में गिर जाना है, या अल्लाह आपसे बड़ा कोई नहीं है, ला इलाहा इल्लल्लाह, ये बात अंदर जो है दिल में कन्विंसिंगली आ जाना है। और फिर उसके बाद में वह अनहारा नदियां बने, नदियों के लिए गैप्स बने, अगर गैप्स नहीं रहे तो नदी का पूरा जमीन जो है फतेह मैदान की ऐसी फ्लैट अगर रहती तो फिर नदी बहती कहां से, गड़े रहेंगे तो नदियां बहेंगे ना, तो नदियां बनाई वो सुबलन, और फिर रास्ते बनाए, भाई पहले ये सीमेंट रोड टार रोड ये हम बाद में डाले सोए, पहले के जो रास्ते बने हुए थे रेगिस्तानों में पहाड़ों में इधर उधर काय के लिए बनाए, لعلكم تهتدون, تاکہ تم راستہ حاصل کرو. یا ہدایت کے معنی سمجھے, ہدایت کا مطلب کیا ہے؟ راستہ معلوم کرنا, راستے پہ چلانا, چلنا اپنا کام ہے. یہ بات کلیئر ہو جائے. یہدی میشا و یضل میشا, ہم جس کو چاہتے ہیں راستہ دکھاتے ہیں, جس کو چاہتے ہیں گمراہ چھوڑ دیتے ہیں. جس کو راستہ بتائے ہیں وہ راستے پہ چلنا اس کا کام ہے. راستہ بتا دیا ہمارے کو, قرآن بھی دے دیے, حدیث بھی دے دیے, رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت بھی دے دیے, چلنا ہمارا کام ہے. اب وہ علاماتی وہ بن نجمی ہم یہتدون, اور پھر یہ جو لینڈ مارکس ہوتے ہیں, آپ کسی کو بولتے ہیں آپ سیدھا چلے جاؤ, ایک بڑا بورڈ دکھتا دیکھو, وہاں سے بائیں ہاتھ کو مڑ جاؤ. تو یہ علامات نشانیاں ہیں, تو ایسے کئی نشانیاں آپ کو جنگلوں وغیرہ میں دکھیں گے, آپ کو پہاڑ کے نشانیاں, ایک عجیب قسم کے پہاڑ کے شیپس ہیں, تو ان سے جو ہے راستہ تلاش کرتے ہو. اور پھر تاروں سے بھی جو ہے راستہ معلوم, جو نیویگیٹرز تھے جو کشتیوں میں رات کو موو کرتے تھے, جو زمین پہ سفر کرتے تھے, وہ ستاروں سے اپنا ڈائریکشن معلوم کرتے تھے کہ ہم کس ڈائریکشن میں چلے جا رہے ہیں. یہ کیونکہ تم راستہ معلوم کرو. اب یہ سب ہونے کے بعد ایک اللہ تعالیٰ سوال کر رہے ہیں, آف مئی یخلق کمل لا یخلق, کیا وہ جو پیدا کرتا ہے اس کے برابر ہو سکتا ہے جو کچھ پیدا نہیں کرتا؟ ذرا سوچنا پڑے گا. پیدا کرنے والا صرف اللہ ہے, باقی کی سب مخلوق ہے. تو کیا مخلوق اللہ تعالیٰ کے برابر ہوگی؟ ہم جو بعض چیزوں کو نعوذ باللہ اٹھا کے ایسا مقام دے دیے جو اللہ تعالیٰ کو جو مقام دینا چاہیے تھا وہ مقام دینا. میں پرسوں کو ایک پروگرام میں لاسٹ سنڈے ذکر بھی کر رہا ہوں گا, کوئی سنا کہ بھئی وہ آپ جس کی اتباع کرتے ہیں اس کی صورت ذہن میں آنا, آپ کو ہمیشہ اس کی صورت ذہن میں رکھنا. ہم کو تو یہ تعلیم مل رہی قرآن سے کہ ہمیشہ اللہ تعالیٰ ذہن پہ طاری رہنا, یہ انسانوں کی صورت لے کے کیا کریں گے؟ اس طریقے سے قرآن سے بھٹکایا گیا ہے. تو یہاں بات آ رہی ہے کہ جو پیدا کیا ہے کیا اس کے برابر ہو سکتا ہے جو کچھ پیدا نہیں کرتا؟ نہیں. مخلوق افلا تذکرون, کیا تم نصیحت حاصل نہیں کرتے ان چیزوں سے؟ بتاؤ, اس میں کوئی اٹھ کے بولے کہ نہیں صاحب یہ تو پانی تو صاحب انہوں امریکہ کے پریزیڈنٹ صاحب کے حکم سے ہوتا بارش, آپ کیسا بولیں؟ کوئی بولے اٹھ کے؟ اللہ تعالیٰ کا ہے معاملہ. تو یہ جتنا پورا دیکھیں, یہ اللہ تعالیٰ خالق ہے, باقی کا سب مخلوق ہے, کریشن ہے, ایک ہی کریٹر ہے. تو کیا کریشن سے کسی کو اٹھا کے کریٹر کے برابر بنائیں گے؟ کیا تم نصیحت حاصل نہیں کرتے؟ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, اور اگر تم اللہ تعالیٰ کی نعمتوں کو گننے بیٹھو تو تم حساب نہیں کر سکو گے. چیلنج ہے, قرآن کی آیت ہے. ایک دانت میرا تکلیف دے رہا, ایک ہی دانت, تو ٹپ پہ ڈاکٹر صاحب بیٹھے ہیں. تب میں وہی سوچا کہ اتنی بڑی باڈی میں وہ اجا اتنا سا دانت, وہ بھی یہاں ٹپ پہ اتنے سے نقطے پہ تکلیف دے رہا, راتوں میں نیند نہیں آ رہی. اب کس کس چیز کا شکر ادا کریں گے؟ ذرا سا چرکا لگ گیا انگلی پہ, چھالا آ گیا, کوئی وہ کاٹ رہے تھے بلیڈ کٹ گئی, اب ٹوائلٹ کو جانا پرابلم ہو رہا ہے, انگلی خالی کٹی, آنکھ پہ مار لگ گیا, وہ ایک ہی آنکھ سے دیکھ رہے وہ پر. آپ سوچ کے دیکھیے, سر سے اگر عقل نہیں دیتا, اگر دیکھنے کی قوت نہیں دیتا, سننے کی قوت نہیں دیتا, بات کرنے کی قوت نہیں دیتا, محسوس کرنے کی قوت نہیں دیتا, چلنے کی قوت نہیں دیتا, تو پھر کیسا ہوتا؟ تو اللہ تعالیٰ کی نعمتوں کو اگر تم گننے بیٹھو, عقل نہیں دیتا, سمجھ نہیں دیتا, فیملی بیک گراؤنڈ نہیں دیتا, علم نہیں دیتا, کن کن چیز آپ اللہ تعالیٰ بول رہے ہیں کہ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, تم گننے بیٹھو تو تم حساب کر ہی نہیں سکتے. اللہ تعالیٰ کا چیلنج ہے, اتنا نعمت ہے ہم گن ہی نہیں سکتے, مگر پھر بھی تھوڑی تو کوشش کریں, یا اللہ یہ یہ نعمتیں ہیں, تھوڑا تو اندازہ ہو. ان اللہ لغفور الرحیم, اور بے شک اللہ تعالیٰ گناہوں سے بھی بچاتا ہے, گناہوں کی سزا سے بھی بچاتا ہے, اور رحم کرنے والا ہے. واللہ یعلم ما تسرون و ما تعلنون, اور بے شک اللہ تعالیٰ جانتا ہے جو کچھ تم چھپاتے ہو, جو کچھ تم اعلان کر کے بولتے ہو. اللہ تعالیٰ سے کوئی چیز چھپی ہوئی نہیں. آپ دل میں سوچیں, کوئی چیز خیال آیا, ایسا دماغ میں خیال آیا, اللہ تعالیٰ کو علم ہو جاتا ہے. یہ شان ہے اللہ تعالیٰ کی. اب یہ پورے یہ رکوعوں میں آپ اللہ تعالیٰ کو پہچاننے کی کوشش کریں, اگر انشاءاللہ اس میں کامیاب ہو گئے تو کامیاب ہو گئے سمجھا. اللہ تعالیٰ ماں قدر اللہ حق قدری ہی جو بات آئی ہے کہ تو انہوں نے اللہ تعالیٰ کی قدر ویسی نہیں کی جیسے کہ قدر کرنا چاہیے تھا. پہچانے نہیں تو قدر کیا کریں؟ एक क्रिकेट कैप्टन इंडिया का जा रहा पत्थरगढ़ टीपे कोई साहब, अरे मैं हटो ना बाजू से चलो, अरे कोई बोले अरे हजरत इंडिया मेरे को क्या मालूम, पहचाने नहीं, धक्का मार के फुटपाथ पे गिरा दिया उसको, पहचानेंगे तो बोलेंगे अरे साहब आप कैप्टन है इंडिया को लीड कर रहे हैं, पहचाने तो इज्जत होगी ना, अल्लाह ताला को ही नहीं पहचाने, हर एक को पहचाने अल्लाह ताला को नहीं पहचाने, एक अजीब सी बात है। देखिए एक पॉलिटिकल लीडर है उसको तमाम मासेस पहचानते, वो मासेस को किसी को नहीं पहचानता, खाली आता तकदीर करता चले जाता। अल्लाह ताला की शान ये है हम उसको नहीं पहचानते, उन्हें हम सबको पहचानता। तो कामयाब वो हुआ जो अल्लाह ताला को पहचाना, तो अल्लाह ताला को पहचानो कि वो तुम छुपा के बोलो या दिखा के करो, वो उसका इल्म रहा उसको होता है। वल्लज़ीना यदऊना मिन दूनिल्लाही ला यखलुकूना शैयअन वहुम युखलकून, और अल्लाह के अलावा जिन चीजों को ये पुकारते हैं, मदद जिससे मांगते हैं, जिसकी वर्शिप करते हैं, वो कोई चीज पैदा नहीं करते, वो खुद पैदा किए गए हैं। देखिए कोई स्टैचूज पे कोई बात ऐसी बात आई थी कि हैज मैन मेड गॉड और गॉड मेड मैन, हम तो समझ रहे हैं कि अल्लाह ताला ने इंसान को बनाया, आप अपने हाथों से कुछ बना के बोल रहे हैं कि ये मेरा खुदा है मखलूक में से। तो यहां ये बात समझना है कि यानी उन लोगों को अल्लाह ताला के मखलूक में से उठा के उन लोगों को अल्लाह ताला के बराबर और पार्टनर बना रहे, ये जो है ये शिर्की कैफियत, जो कोई चीज क्रिएट नहीं करे, कोई मक्खी नहीं बना सकते, मक्खी कोई चीज लेके गई तो वापस नहीं ले सकते, ये उनकी हालत है। उनको मखलूक को जो है खालिक का मुकाम नऊज़ु बिल्लाह दिए, अमवातुन गैर अहिया, ये मुर्दा हैं जिंदा नहीं है। एक जगह आए, क्या इनके हाथ हैं जिससे वो पकड़ सकते हैं, क्या इनके पैर हैं जिससे चल सकते हैं। ये मक्के मुअज़्ज़मा के डायरेक्ट मुस्लिम काबे शरीफ में 360 बुत थे, नुज़ूल कुरान उसी जमाने की बात है, और ये सूरह मक्की सूरत है। तो इनसे सवाल हो रहा है, ये मुर्दा हैं, ये जिंदा नहीं है, इतनी अकल नहीं है तुम लोगों को मुर्दे के सामने जाके जो है, बात समझ में आ गया, अमवात मुर्दा है, गैर अहिया जिंदा नहीं है। तो वो जो मुर्दा है जिंदा नहीं है उनके पास जाके मांग रहे हैं, उनको खुद समझ क़यामत में बोलेंगे हमको मालूम ही नहीं था, हमको मालूम ही नहीं था कि ये लोग हमारे पास आके मांगते थे। गैरों का छोड़िए, अपना सोचिए, आप किससे मांगना है, किससे मांग रहे हैं, और आजमाइश के आस्ते अगर मुराद पूरी होगी, अरे फिर तबलीग शुरू होगी उसकी, वहां जाओ मियाँ यहाँ जाओ ऐसा करो ऐसा करो। तो ये चीजों को जो है अल्लाह ताला हमारे जहन में बिठाए, वो माँ यशरून अय्याना युबसून, और ये जो मुर्दा हैं जो जिंदा नहीं है, ये तक नहीं जानते कि कब उठाए जाएंगे, फिर ये तक नहीं जानते। इलाहकुम इलाहुं वाहिद, तुम्हारा इलाह एक ही इलाह है। देखिए इससे पहले भी बात आई, अहद और वाहिद में क्या फर्क है, मैं जरा थोड़ा पोर्शन कम कर रहा हूं इसलिए कि हर चीज को अच्छी तरीके से समझ के आगे बढ़े। अहद के माने अकेला जिसकी तकसीम नहीं हो सकती, वाहिद के माने ऐसी चीज जो कई चीजों से मिलकर बनी है। इसकी मिसाल कुरान में उम्मतम वाहिदा, उम्मत जो होती कई लोगों से मिलकर एक उम्मत बनती, वाहिदा एक ही उम्मत बनती। माइम वाहिद, बारिश एक ही पानी रहता लेकिन मिलियंस एंड बिलियंस ऑफ मॉलिक्यूल्स ऑफ हाइड्रोजन और ऑक्सीजन मिले, वाटर मॉलिक्यूल्स रहते हैं उसमें। तो वाहिद किसको बोलते हैं, कई चीजों का मिला हुआ एक। तो खुलु अल्लाहु अहद, अल्लाह ताला जाती तौर पे अहद है, इंडिविजिबल है, नहीं होते टुकड़े, अहद है। और सिफात के तौर पे जैसा सुबहानहु व ताला हम समझे, सिफात के तौर पे वाहिद है, ये तमाम अस्माउल हुस्ना उनमें एक वक्त में काम करते। मैं आपसे पहले बोल चुका हूं कि मेरे कोई कलीग थे, वो पुराने थे, तारीख इस्लाम पढ़े हुए थे, गैर मुस्लिम, तो वो पूछे कि साहब ये वहदानियत का कॉन्सेप्ट आप मुझे समझाएं, वहदानियत का क्या कॉन्सेप्ट है। बोला देखिए साहब, मैं हूं, मैं किसी का सबॉर्डिनेट हूं, किसी का बॉस हूं, किसी का भाई हूं, किसी का बेटा हूं, किसी का बाप हूं, किसी का शौहर हूं, मगर मैं अकेला हूं, मेरे टुकड़े नहीं है मेरे। अल्लाह ताला रहमान है, रहीम है, गफूर है, करीम है, गफ्फार है, जब्बार हैं, मुतकब्बिर हैं, एक ही वक्त में ये तमाम चीजें हैं, ٹکڑے نہیں ہوئے. تو ایک دوسرے کلیگ ہمارے غیر مسلم وہ دیکھ کے بولے ارے صاحب یہی ایٹریبیوٹس کو ہم لوگ جو ہے الگ الگ کر لے کے عبادتیں شروع کرے, علم کا الگ بنا لیے, دولت کا الگ بنا لیے, ایسا کرے. تو ہمارے ذہن میں یہ رہنا ہے کہ تمام اللہ تعالیٰ کے جو ایٹریبیوٹس ہیں, صفات ہیں, وہ ایک وقت میں, وقت واحد میں کام کرتے ہیں. اس لحاظ سے الہ جو ہے دا سپریم اتھارٹی آف دی یونیورس, پاور ہے اللہ تعالیٰ کے پاس. یہ کائنات کے صدر وہ ہیں, تو صدر کے واسطے پاورز ہونا ہے. یہ پاورز اللہ تعالیٰ کے پاس ان کے ایٹریبیوٹس ہیں, ان کے اسماء ہیں. وہ اسماء کے ذریعے جو ہے پورا کسی پہ رحم کر رہے ہیں, کسی پہ خیر نازل کر رہے ہیں, کسی پہ ایسا ہو رہا, کسی کو سزا دے رہے ہیں. شدید العقاب بھی ہیں, غفور الرحیم بھی ہیں. تو تمام اسماء الحسنیٰ چوتر وہ ہو رہے ہیں. تو الہکم الہٌ واحد, تمہارا الہ جو ایک ہی الہ ہے, اس کے ٹکڑے وہ نہیں ہوتے, ٹکڑے ٹکڑے نہیں ہوتے, وہ ایک ہی الہ ہے, ایک ہی سپریم اتھارٹی ہے, اور کوئی اتھارٹی نہیں ہے. فالذین لا یؤمنون بالآخرتی قلوبہم منکرت وہم مستکبرین. تو وہ لوگ جو آخرت پہ ایمان نہیں لاتے, مرنے کے بعد جی اٹھنے اور حساب کتاب دینے پہ جو حساب ایمان نہیں لاتے, ان کے دل و دماغ انکار کرتے ہیں وحدانیت سے. کیوں انکار کرتے ہیں؟ وہم مستکبرون, کیونکہ ان میں تکبر ہے, انہوں سمجھتے ہیں میں بھی کچھ ہوں. بات کو سمجھیے اچھی طریقے سے. دیکھیں تکبر کے بارے میں پہلے دو احادیث سنا دوں میں, کہ ایک حدیث میں آیا ہے کہ تکبر میری چادر ہے, حدیث قدسی, اس پہ کوئی قدم نہ رکھے. اگر ہے تکبر تو مٹا دیں. دوسری حدیث میں آیا ہے کہ جس کے دل میں رائی برابر تکبر ہوگا وہ جنت میں داخل نہیں ہوگا. تو اب یہ جو تکبر کرنے والے ہیں, انا ہیں ان میں, کیا بات ہے؟ 1400 برس پرانی کتاب کو لے کے بیٹھے ہیں, ہمارا کچھ نہیں ہے, نعوذ باللہ, چھوڑو بیکار بات ہے. تب ان کی اپنی آئیڈیالوجی, اپنی فلاسفی, فلانائزم فلانائزم فلانائزم, یہ سب نکل گیا. پرانے مذاہب کو بدل دیے, جو اوریجنل تھے لا الہ الا اللہ کے جو مذاہب تھے ان کو پورا بدل دیے. تو یہ لوگ جو ہے وحدانیت کا انکار کرتے, تو وحدانیت کا انکار نہیں کرنا چاہیے. اللہ تعالیٰ ایک ہی ہے اور تمام صفات کے ساتھ ایک ہے, ایسا ایک ایک صفت کو الگ کرنے کا نہیں ہے, تمام صفات کے ساتھ ایک ہے اللہ. اب ان کی ذات کیسی ہے ہم نہیں سمجھ سکتے, صفات کوئی برابر نہیں سمجھ رہے تو ذات کو کیا سمجھ سکیں. تو یہ جو تکبر کرتے ہیں یعنی اپنی انا کی وجہ سے, اب یہ انا کیا ہے, دو مقامات پہ قرآن شریف میں آ گیا ہے کہ انہوں نے اپنی خواہشوں کو اپنا الہ بنا رکھا ہے. لا الہ الا اللہ, تو جب آپ لا الہ نہیں ہے کوئی اتھارٹی سوائے اللہ تعالیٰ کے بولے تو اپنی خواہش کی بھی اتھارٹی ختم ہو گئی. اور محمد رسول اللہ صلی اللہ علیہ وسلم بولے تو مطلب یہ ہوا کہ اب سے میں قرآن پہ ویسے ہی عمل کروں گا جیسے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا. تو اگر اس سے ہٹے, اپنی انا پہ چلے, تو پھر یہ تکبر کرنے والے, انکار کرنے والے ہیں. لا جرم ان اللہ یعلم ما یسرون و ما یعلنون, کوئی یعنی یقیناً اللہ تعالیٰ جانتا ہے جو کچھ یہ چھپاتے ہیں, جو کچھ جو ہے ظاہر کرتے ہیں, اعلان کرتے ہیں. انہ لا یحب المستکبرین, اور بے شک وہ تکبر کرنے والوں کو پسند نہیں کرتا. یہ تکبر کا لفظ کلمے کے خلاف بھی آیا ہے. لا الہ الا اللہ کو جو نہیں مانتے ان میں تکبر ہے آیا. اور یہاں آیت سجدہ سورہ نحل میں جو آ رہی, وہاں بھی ہم پڑھیں گے آیت سجدہ, وہاں بھی بات آ رہی کہ یفعلون ما یامرون, ہم جو حکم دیتے ہیں اس پہ عمل کرتے ہیں, یعنی جھک جاتے ہیں سامنے. اور پھر ایک جگہ آیا کہ یعنی تکبر نہیں کرتے, سجدہ کرنے والے تکبر نہیں کرتے. تو تکبر کیا ہے؟ دیکھیے ایک بات ہے, بات سمجھنا ہے. ایک چیز ہے کہ لا الہ الا اللہ, اللہ کے سوا کوئی اتھارٹی نہیں ہے, مان لیا, چلیے بہت بڑا کام ہو گیا. لیکن آپ یہ نہیں مان رہے کہ میں کچھ نہیں ہوں, اپنی انا کو نہیں چھوڑ رہے. کیا بات ہے؟ ہم کیا کتا بلی ہیں؟ ہمارا کوئی مقام نہیں ہے. نہیں, اللہ تعالیٰ کے سامنے کوئی مقام نہیں ہے. اللہ کو بڑا ماننا اور اپنے آپ کو عبداللہ, اللہ کا غلام ماننا, اگر کوئی اللہ کا غلام اپنے آپ کو مان رہا ہے تو پھر اس میں تکبر نہیں ہے. اگر یہ سمجھ رہا ہے بھائی ٹھیک ہے اللہ تعالیٰ دیے, میری بھی اپنی مرضی, میں اپنی مرضی سے ایسا کروں گا, تو جو پکا مومن جنتی جو ہوتا ہے وہ اپنی مرضی چلنے ہی نہیں دیتا. वो बोलता है जो भी है वो अल्लाह ताला की मर्जी है, अगर मैं अपनी मर्जी की बात करूं तो फिर तकबूर की बात है। तो अल्लाह ताला तकबूर करने वालों को पसंद नहीं करते। वह ईसा अकीला लहूम माजा अनजला रब्बुकुम, और जब ये तकबूर करने वालों से जब पूछा जाता है कि ये अल्लाह ताला ने क्या नाजिल किया है, तुम्हारे पालने वाले मालिक ने क्या क्या नाजिल किया है, खालू असातिरुल अवलीन, ये बोलते पहले लोगों के किस्से कहानियां है। क्या बोल रहा, बस अल्लाह माफ करे, बस हमारे लोग भी बोलते क्या सब ज्यादा मूसा अलैहि सलाम ईसा अलैहि सलाम वाला के वाकया। आप सरसरी तौर पर कुरान ऐसा पढ़ लिए, अरे कोई नॉवल बगैर समझे के नहीं पढ़ते आप, अल्लाह माफ करे इस किताब को अल्लाह के कलाम को बगैर समझे के पढ़ते हैं आप। पढ़ेंगे तो मालूम होंगे कि वो जो वाकयात हैं हिस्टोरिक वाकयात हैं वो कहानियां किस्से नहीं है, उसमें लेसन भरा हुआ है, आपको उससे सबक लेना है आपको। तो ये जो कुफर करते थे अपनी अना को जो है बड़ी बात समझते थे, वो बोलते थे कि ये पहले लोगों की कहानियां हैं। ली यह मिलू औजारों हम कामिलतन यौमल खियामा, ताकि ये अपने गुनाहों के बोझ को खियामत के दिन उठाएं। वह मिन औजार लगीना युजिल्लू न हम भी गैर इल्म, और उन लोगों के गुनाहों को भी का वजन भी उठाएं जिनको ये बगैर इल्म के गुमराह करते थे। बगैर इल्म के गुमराह करना बड़ी खास बात है। खैर फतवे देना, तो अब जैसा कोई एक मस्जिद के पेश इमाम साहब फतवा दे दिए कि भाई वो फलानी पार्टी को वोट दो फलानी पार्टी को वोट मत दो, मुझे जहां तक इल्म है फतवा सिर्फ खलीफा दे सकता है, या कोई इदारा है बहुत बड़ा उलमा का इदारा है वहां से फतवे निकले, बात अलग हो जाती है। हमारे पास ऐसा है, जरा थोड़े चार पांच नमाज शुरू करते फतवे देना शुरू कर देते। तो बगैर इल्म के जो है नहीं करना है ऐसा। कोई अगर पूछे तो उनसे बोलना है कि साहब नहीं मालूम ये, आप किसी आलिम से या फिका के आलिम से जो है पूछ लीजिए। तो बगैर इल्म के या बात आ रही तो होगा ये कि तुम अपना भी वजन उठाओगे और तुम जो गलत फतवा दिए हो वो जो दूसरा आदमी अमल किया है उसका भी वजन आप उठाएंगे, इतना प्रॉब्लम हो जाएगा। आला सा मा युजीरून, और जान लो कि ये जो बोझ उठाएंगे ये बहुत बुरा बोझ होगा। कैसा बोझ होगा? अपने गुनाहों का बोझ, फिर दूसरों के जो है गुनाहों का।